नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग हरेक बिहान यो समयमा कुराकानी गर्ने गर्छौं। सरकारले कोरोना भाइरसको महामारीले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको असरलाई न्यून गर्न विभिन्न खालका आर्थिक पुनरुत्थानका कार्यक्रमहरू अघि सारेको छ। सहुलियतपूर्ण कर्जादेखि विभिन्न राहतका प्याकेजमा निजी क्षेत्रले जोड़ दिइरहेका बेला अर्थमन्त्री विष्णु पौडेलले यस्ता कार्यक्रमहरूको कार्यान्वयनमा सम्बन्धित अधिकारीहरूलाई निर्देशन पनि दिनुभएको छ। अर्कोतर्फ कोरोना महामारीका कारण राजस्व संकलनमा प्रभाव परेको छ। राजस्व संकलनको अवस्था अहिलेको अवस्था चाहिँ कस्तो छ? कोरोना बीमा भुक्तानीमा आलटाल भएको छ। सात दिनभित्र दावी भुक्तानीको व्यवस्था मिलाउन भने पनि यसको कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले फेरि तीन दिनभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। यति ताकेदा हुँदा पनि किन हुन सकेन बीमाको भुक्तानी? आज हामी यी लगायतका विषयमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ सचिवज्यू कार्यक्रममा। अब मुलुकको अर्थतन्त्र यो कोरोनाको यो महामारीपछि अलि संकोचन हुने आशा अनुमान धेरैको थियो। अब अहिले पनि हेर्दा अर्थतन्त्र अलिकति जुन कोरोना महामारी अगाडिको र यो कोरोना महामारीको बीचको तुलना गर्दा संकोचन अवस्थामै रहेको छ। अब समग्र हेर्दा अर्थतन्त्र कुन अवस्थामा छ स्पष्ट रूपमा भनिदिनुहोस् न।
धन्यवाद तपाईँलाई। अब ठिक छ, नेपाल अहिले सबभन्दा पहिला जुन हाम्रो नेपालको समग्र अहिलेको अर्थतन्त्रको कुरा गर्नु तपाईँले, अहिले म तपाईँलाई प्रष्ट रूपमा के भन्छु भने हामीले अहिलेसम्म प्राप्त भएका तथ्याङ्कहरूको आधारमा भन्दाखेरि हामीले यो वर्ष 7% आर्थिक वृद्धि र 7% मूल्य वृद्धिको सीमा कायम गर्ने विषय र अर्को तेस्रो भनेको हामीले 7 महिना न्यूनतम 7 महिनालाई पुग्ने विदेशी मुद्राको औजात न्यूनतम यति इन्डिकेटर हुनुपर्छ भनेर हामीले सुरुमा भनेको हो र त्यसपछि मौद्रिक नीतिले केही कुराहरू राखेको र बजेटले चाहिँ बजेट खर्च राजस्व र अरू समग्र आर्थिक अवस्थाको बारेमा केही इन्डिकेटरहरू राखेको। त्यो सबै अहिले हेर्दाखेरि अहिले हामीलाई आर्थिक वृद्धिको कुरा अलिकति चुनौतीपूर्ण छ, किनभने नेपाल मात्र होइन संसारभरि नै तपाईँको कोरोनाको प्रभाव र नेपाली अर्थतन्त्र पनि त्यसको प्रभाव स्वाभाविक रूपमा पर्ने हुनाले आर्थिक वृद्धिको विशेष चुनौतीपूर्ण छ हामीसँग अहिले र हामीसँग सार्वजनिक खर्च जुन हाम्रो बजेटले यति खर्च गरेर लक्ष्य राखेको छ त्यो खर्चको विषय र राष्ट्र सङ्कलनको लक्ष्य यी विषयहरू अहिलेसम्म हेर्दा केही चुनौतीपूर्ण देखेछ तर असम्भव छैन। आर्थिक वृद्धि पनि हाम्रो असम्भव पनि होइन र राजस्व र खर्चका लक्ष्यहरू पनि असम्भव छैनन्। अब यी बाहेक अरू इन्डिकेटर कुरा गर्नुहुन्छ भने हामीसँग बाह्य क्षेत्र सन्तुलित छ, मूल्य वृद्धि लगभग 4% हारारी मात्रै भएको हुनाले मूल्य वृद्धि नियन्त्रित अवस्थामा छ, विदेशी मुद्राको मौजात हामीसँग पर्याप्त मात्रामा छ र अहिले हामीलाई 14 महिनाको आयात गर्नु पुग्ने विदेशी मुद्रा मौजातमा छ र ब्याङ्किङ क्षेत्र स्थिर छ, स्टेबल छ र वित्तीय क्षेत्रमा स्थायित्वको कुनै समस्या छैन। खालि एउटै मात्रै कुरो के हो भने वित्तीय क्षेत्रमा यो ब्याङ्किङ प्रणालीमा लिक्विडिटी अहिले पर्याप्त मात्रामा होइन कि लिक्विडिटी अलिक बेसी नै छ र यो जुन अहिले ब्याङ्किङ क्षेत्रमा बढी भएको लिक्विडिटीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनको लागि निजी क्षेत्रको ऋणमा माग सिर्जना गर्ने विषय अलिकति चुनौतीपूर्ण छ। अब यो अर्थ अब अहिले यो कोरोनासँग जुझ्दै आर्थिक गतिविधिहरूलाई सामान्यकरण गर्नुपर्छ भनेर जुन हामी लागिरहेका छौँ, कोरोनाकै बिचमा पनि हाम्रा उत्पादनका जुन हाम्रा अरू हाम्रा विकास निर्माणका कामहरू, रोजगारी सिर्जनाका कामहरू, व्यापार व्यवसाय अगाडि बढाउने विषयहरू यी सबै कुरो कोरोनाको बिचमा पनि नेपाल सरकारले अगाडि बढाउँदै लगेको र अहिले पछिल्लो पटक निजी क्षेत्र पनि उत्साह हुँदै आएको र निजी क्षेत्रको लगानी पनि क्रमशः वृद्धि हुँदै गइरहेको सन्दर्भमा अब आर्थिक गतिविधिहरू वृद्धि हुँदै जाँदा हामीले चालु आर्थिक वर्ष बजेट र त्यसपछि मोदी नीतिले लक्षित गरेका हाम्रा वित्तीय र मौद्रिक लक्ष्यहरू हामी प्राप्त गर्ने दिशामै अगाडि बढिरहेका छौँ हामी।
अब यहाँले समग्र मुलुकको पछिल्लो अर्थतन्त्रको यो सकारात्मक अवस्थाको बारेमा चित्रण गरिरहँदा मूल्यवृद्धि नियन्त्रण बाहिर छ, बजारमा हेर्ने हो भने मूल्यवृद्धि विगतको तुलनामा निकै बढेको छ। अब रोजगारी हजुर हजुर अब रोजगारीको कुरा गर्दा रोजगारीहरू खोसिएका छन्, धेरै व्यक्तिहरू बेरोजगार भइरहेको अवस्था छ, विशेष गरी यो कोरोना महामारी पछि। अब आम नागरिकले चाहिँ यहाँले भनेको जस्तो सकारात्मक छ अर्थतन्त्र मुलुकको भन्ने अनुभूति चाहिँ गर्न पाएका छैनन् नि सचिवजी?
अनि यस्तो हो, अनुभूतिको कुरा यस्तो हुन्छ, एउटा पहिलो कुरा हामीले तथ्याङ्कमै जाने हो, मुख्य कुरा हामीले अर्थतन्त्रको अवस्था कस्तो छ भन्दाखेरि समग्र हामीले म्याक्रो लेभलमा गएर हाम्रा तथ्याङ्कहरूले के भन्छन् भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ। मैले तपाईँलाई अघि पनि भने नेपाल राष्ट्र ब्याङ्कले अहिले पनि मूल्यवृद्धि नेपालको अहिलेको मूल्यवृद्धि चाहिँ 4% हारारे मात्रै छ भनेर तथ्याङ्क दिइरहेको छ, त्यो तथ्याङ्क सही हो। र केही वस्तुहरूको होला, अब एक दुई वस्तु केही वस्तुहरूको सेवाहरूको मूल्यवृद्धि यो लेभलभन्दा माथि होला, तर समग्रमा कुरा गर्दाखेरि आम उपभोक्ताकै सन्दर्भमा पनि कुरा गर्दाखेरि चाहिँ अहिले 4% मूल्यवृद्धि भनेको चाहिँ हामीले विगतमा 12-13% मूल्यवृद्धि के ब्याज हेर्नु र हाम्रो यो धेरै समय छ हामीसँग चाहिँ यो दुई डिजिटको डबल डिजिटको मूल्यवृद्धि रहिराख्यो है, र 7-8% मूल्यवृद्धि त धेरै समयसम्म रह्यो। त्यो हिसाबमा अहिले आउँदाखेरि चाहिँ हाम्रो 4% हाराहारी जतिखेर अहिले हेर्छ है, अहिले भनेको उत्पादन बिक्री वितरण सबै कुरामा चाहिँ अवरोध आएको अवस्था होइन, त्यसले गर्दाखेरि यो अवस्थामा पनि 4% मात्रै मूल्यवृद्धि कायम रहनु भनेको चाहिँ हामीले मूल्य नियन्त्रणमा सफलता पाएको हो। अब केही वस्तु र केही क्षेत्रमा चाहिँ अलिकति योभन्दा अलि उच्च दरको मूल्यवृद्धि हुनसक्छ, ती कुराहरूलाई चाहिँ हामीले के गरिन्छ भन्दाखेरि मूल्यवृद्धिलाई नियन्त्रण गर्ने दुईवटा तिनवटा उपाय हेर्नुहोस् है, एउटा उपाय भनेको हामीले उत्पादन बढाउने हेर्नुहोस्, उत्पादन बढाएर सप्लाई बढाएपछि बजारको नियमअनुसार त्यो वस्तुको मूल्य तल जान्छ। दोस्रो आपूर्ति प्रणाली, हामीले उत्पादन मात्रै गरेर हुँदैन, उत्पादन गरेका वस्तुहरूलाई उपभोक्तासम्म पुर्याउने जुन आपूर्ति प्रणाली हुन्छ, आपूर्ति प्रणालीमा सहजता ल्याउने भानीकर्ताहरूलाई या विक्रेताहरूलाई त्यो किसिमको एउटा सहजतापूर्ण किसिमबाट वस्तुहरूको आपूर्ति हुने एउटा त्यो वातावरण बनाउनुपर्छ। अर्को तेस्रो भनेको चाहिँ कसैले नाजायज फाइदा लिनलाई अनावश्यक मूल्यवृद्धि गर्ने बिचौलिया बढी मूल्य यस्तो कालोबजारी यस्तोलाई चाहिँ हामीले कानुन बमोजिम चाहिँ प्रशासनिक ढङ्गबाट कारवाही गर्नुपर्छ। अन्त मूल्यवृद्धिका यिनी उपायहरू, यो तिनटै उपाय मलाई लाग्छ हामीले उत्पादन पनि जोडिरहेका छौँ, आपूर्ति प्रणालीमा सहजता ल्याउनुको लागि जोडिरहेका छौँ, र बजारमा चाहिँ मूल्यवृद्धि नियन्त्रण हुन नदिनुको लागि बजार गरेका छ, तथापि अब केही ठाउँमा बढी मूल्य लिएको आदि छ भने त्यो कुरालाई हामीले निरन्तर रूपमा अनुगमन गरेर हामीले चाहिँ यस्तो व्यक्ति यस्तो किसिमको अनावश्यक मूल्यवृद्धि गर्नेहरूलाई कारवाहीको धारा पनि ल्याउनुपर्छ।
अब सचिवजी, पछिल्ला जुन तथ्याङ्कहरू आएका छन् अर्थतन्त्रका, यी तथ्याङ्कहरूले नेपालको अर्थतन्त्र सही दिशामा छ भनेर उत्साहित हुने ठाउँ देखिन्छ?
त्यस्तो हो, मैले तपाईँलाई के भन्छु भने तपाईँलाई दुई तिनवटा कुरा प्रष्ट हुन्छ। एउटा आर्थिक वृद्धिको कुरा गर्ने हो भने कोरोना अगाडि हामीले लगातार 3 वर्ष 7% आर्थिक वृद्धि लक्ष्य हासिल गरेको, अघिल्लो वर्ष कोरोना महामारी यदि अन्तिम चौमासिकमा कोरोना महामारी नभएको भए पनि हामी 7% बढीकै आर्थिक वृद्धिको लक्ष्य हामी हासिल गर्न सक्थ्यौँ। अब तपाईँको कोरोना महामारीको जुन प्रभाव आयो र त्यसपछि नेपाल सरकारले लकडाउन लगायत विशेषता घेर जारी गरिदिएपछि आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसक्ने स्वाभाविकै भयो जस्तो, त्यसले म तपाईँलाई अहिले पनि के भन्छु भने यो वर्षको लागि पनि 7% जुन आर्थिक वृद्धिको लक्ष्य हामीले राखेका छौँ, त्यो आर्थिक वृद्धिको लक्ष्य भनेको चुनौती छ, धेरै मेहनत गर्नुपर्छ हामीले। मैले तपाईँलाई यो कुरा भने यस बाहेकका अरू हाम्रा अरू इन्डिकेटर जुन आयातका निर्यातका रेमिट्यान्सका र त्यसपछि वित्तीय क्षेत्र मूल्यवृद्धिको कुरा मैले गरेँ तपाईँलाई, यी सबै इन्डिकेटरहरू चाहिँ सकारात्मक छन् है, विश्व स्वतन्त्र संकुचित भएको अवस्थामा पनि र हाम्रा ठुला छिमेकी लगायतका ठुला अर्थतन्त्रहरू संकुचनमा रहेको अवस्थामा पनि नेपालको अर्थतन्त्रको जुन आर्थिक वृद्धि हो नि हो त्यो चाहिँ हाम्रो नेगेटिभ छैन, मानिसको छैन। हामी अझै पनि यो अहिले वर्ष पनि हाम्रो 2.3% प्रतिशतको आर्थिक वृद्धि हासिल भयो र यो वर्ष हाम्रो जुन 7% हाराहारी लगिरहेको छ हामीले त्यो हासिल हुन्छ भन्ने हामीलाई अहिले, किनभने यदि अब लकडाउन नहुने भएर आर्थिक गतिविधिहरू निर्वाध रूपमा सञ्चालन भयो भने हामीलाई 7% आर्थिक वृद्धि हासिल गर्ने कुरा कुनै कारण छैन।
अनि
मैले तपाईँलाई यति कुरा भने यो बाहेकको अरू इन्डिकेटरहरू त प्रष्ट छ सबै, हामी सबै इन्ट्याक्ट हाम्रो फन्डामेन्टल हाम्रो नेपालको अर्थतन्त्रको म्याक्रो इकोनोमीका फन्डामेन्टल्सहरू बिग्रेको छैन, यति कुरा मैले तपाईँलाई।
हजुर, अब यो बीचमा सरकारले आर्थिक पुनरुत्थानका कार्यक्रमहरू अगाडि बढाएको छ। अब हिजो मात्र यहाँहरूको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा ती कार्यक्रमहरू कार्यान्वयन गर्न अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिनुभएको छ। अब यी कार्यक्रमहरू अहिले कुन अवस्थामा छन्, यसको भनौँ न यो कार्यान्वयनको चरण चाहिँ कस्तो छ, कार्यान्वयनको अवस्था?
एकदम तपाईँले राम्रो प्रश्न गर्नुभयो। चालु आर्थिक वर्षको हाम्रो आर्थिक वृद्धिको लक्ष्य निर्धारणको मुख्य आधार भनेकै हाम्रो आर्थिक पुनरुत्थानका कार्यक्रमहरू हुन्। कोभिडले संकुचनमा ल्याएको अर्थतन्त्रलाई फेरि पुनरुत्थान गरेर हामीले 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको, त्यसको आधार भनेको चाहिँ हामीले निजी क्षेत्रको लगानीको लागि मनोबल उठाउने कुरादेखि लिएर सरकारले निजी क्षेत्रको लगानीको लागि चाहिँ सहज वातावरण बनाउने मात्रै होइन कि सरकारले विभिन्न किसिमका प्याकेजहरू जस्तो पुनर्कर्जाको कार्यक्रम, सहुलियत पुनर्ऋणको कार्यक्रम, व्यवसाय निरन्तरता सम्बन्धी कार्यक्रम, स्टार्टअप फन्ड सम्बन्धी कार्यक्रमहरू लगायतको मौद्रिक नीतिबाट अरू थप निजी क्षेत्रमा सहुलियत पर्यटकबाट कर्जा प्रवाह गर्ने विभिन्न किसिमको कार्यक्रमहरू नेपाल सरकारले ल्यायो र सँगसँगै हामीले आर्थिक नीतिबाट कर नीतिबाट हामीले साना उद्योग, घरेलु उद्योग, मझौला, होटल व्यवसाय, पर्यटन व्यवसाय लगायत जो कोरोनाबाट बढी प्रभावित भएका व्यापार व्यवसायहरूलाई कर छुटको व्यवस्था पनि हामी गऱ्यौँ। अब यी प्याकेजहरू अथवा यी हामीले स्किमहरू यो कार्यक्रमहरूको कार्यान्वयनको अवस्थाको बारेमा हिजो अर्थ मन्त्रालयमा गहन ढङ्गबाट माननीय अर्थमन्त्रीको उपस्थितिमा गहन निम्न ढङ्गबाट हामीले छलफल गऱ्यौँ र त्यहाँ भएका समस्या र समाधानका उपायहरू हामीले पहिल्यौँ। अब कार्यान्वयनको अवस्थामा जाँदाखेरि के छ भन्नुहोला भने पुनर्कर्जा नेपाल राष्ट्र ब्याङ्कको पुनर्कर्जा कार्यक्रम राम्ररी अगाडि बढिरहेका छ। हिजो को चाहिँ तथ्याङ्क अनुसार चाहिँ पुनर्कर्जा सुविधा 72 अर्ब भन्दा बढीको पुनर्कर्जाको सुविधा व्यापार व्यवसायले लिइसक्नु भएको छ। चालु आर्थिक वर्षकै पनि 19 अर्ब भन्दा बढीको पुनर्कर्जा प्रवाह भइसकेका छ र यसै गरी अर्को सहुलियतपूर्ण कर्जा, सरी मैले पुनर्कर्जा भने सहुलियतपूर्ण सहुलियतपूर्ण कर्जा 72 अर्बको चाहिँ सहुलियतपूर्ण कर्जा प्रवाह भइसकेका छ र अर्को पुनर्कर्जाको सन्दर्भमा चाहिँ 210 अर्ब भन्दा बढीको पुनर्कर्जाको कोष छ राष्ट्र ब्याङ्कमा र राष्ट्र ब्याङ्कले 66 अर्ब भन्दा बढीको पुनर्कर्जा स्वीकृति गरिसकेको भन्ने जानकारी प्राप्त भएको छ र अर्को यो व्यवसाय निरन्तरता कर्जा कार्यक्रममा चाहिँ हाम्रो 50 अर्बको फन्ड खोलेर अनि त्यो दिने नीति ल्याएका छौँ र त्यसको पनि नेपाल सरकार मन्त्री परिषदले कार्यक्रम स्वीकृति भएर हामीले कार्यान्वयनको लागि नेपाल राष्ट्र ब्याङ्क र सम्बन्धित ब्याङ्कहरूमा पठाइसकेका छ र त्यसको पनि अहिले ऋण आवश्यक पर्ने निजी क्षेत्रबाट ऋणको मागको लागि चाहिँ निवेदन सङ्कलन गर्ने काम भइरहेका छ। अबको 2 हप्तामा यो व्यवसाय निरन्तरता कोष कार्यक्रम अन्तर्गतको 50 अर्बको रकम पनि ऋण पनि प्रभाव हुन थाल्छ र स्टार्टअप फन्डको सन्दर्भमा 50 करोडको हामीले फन्ड हामीले राखेका छौँ र त्यसको पनि कार्यविधि नेपाल सरकार मन्त्री परिषद स्वीकृति भएर अहिले राष्ट्रिय योजना र उद्योग मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसको कार्यान्वयन चरण अगाडि बढाइरहेका छन्। भनेपछि अहिले हामी पहिलो चौमासिकको अन्तिममा हाम्रो के देखिन्छ भन्नु होला भने हामीले लिएर आएका आर्थिक पुनरुत्थानका कार्यक्रमहरू ठिक ढङ्गबाट अगाडि बढाएका छन् र यसको अहिले उत्साहपूर्वकै सहभागिता भइरहेका छ। अब बाँकी कुरो के भन्नु होला भने यो कर्जामा कसरी यी क्षेत्रलाई बढीभन्दा बढी सहभागी गराउने, जसलाई आवश्यकता छ त्यो मान्छेको सजिलो पहुँच के गरी गराउने, र ब्याङ्कहरूमा प्राप्त भएका निवेदनहरूलाई छिटोभन्दा छिटो कसरी प्रोसेसिङ गर्ने, यसलाई ह्यासलेस र यसलाई एकदम सहज ढङ्गबाट कसरी यो कार्यक्रमलाई अगाडि बढाउने भन्ने सन्दर्भमा माननीय मन्त्रीजीबाट स्पष्ट निर्देशन भएको छ र गभर्नर साहबले पनि यसमा चाहिँ स्पष्ट रूपमा निर्देशन भएको छ। अब कहीँ कुनै समस्या नआउने गरी यी कार्यक्रमहरू अगाडि बढाउनलाई नै अर्थमन्त्रालयले जोड दिइरहेको छ।
हजुर, रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीसँग कुराकानी गरिरहेका छौं। अब सचिवज्यू, यो बीचमा कोरोना महामारीको यो कोरोना बीचमा कोरोना बीमाको भुक्तानी भएन भनेर गुनासाहरू थुप्रै आउने गरेको छ। अब अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई पटक पटक ताकेता पनि गरेको छ, अस्ति भर्खरै तीन दिनभित्रै भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई पनि फेरि अर्थ मन्त्रालयले निर्देशन दिएको छ। अब यसरी यति ताकेता हुँदाहुँदै पनि यो कोरोना बीमा भुक्तानी सहज रूपमा हुन सकिरहेको छैन, यसको कारण चाहिँ के होला?
अब यस्तो छ, यो अहिले अलिकति कोरोना बीमा दावी भुक्तानीमा केही समस्याहरू देखिएका छन्, यो गुनासो अर्थ मन्त्रालय पनि आएको छ र यस विषयमा विभिन्न सञ्चार माध्यमहरूमा सेवाग्राहीको जसले चाहिँ अब कोरोना बीमाको भुक्तानी पाउनुपर्ने हो पोजिटिभ केस आएको, जसले बिमा गर्नुभएको छ जसलाई पोजिटिभ केस आयो उहाँहरूले बिमा दाबी गर्नुभयो र दाबीको भुक्तानीमा केही समस्याहरू आए, त्यो 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 समस्यालाई नेपाल अर्थ मन्त्रालयले राम्रैसँग टेक अप गरेको छ र त्यो समस्याको समाधानको लागि हामी निरन्तर रूपमा अहिले प्रयत्नरत छौँ। अहिले तपाईँले पनि भन्नुभयो केही दिन अगाडि, हामी जस्तो एक महिना अगाडि कार्तिक 18 गते 17-18 गतितिर माननीय अर्थ मन्त्री अर्थ मन्त्रालयमा हामीले बिमा समिति र हामीले बिमा सङ्घका अध्यक्षहरूलाई अर्थ मन्त्रालय राखेर छलफल गरेर एक हप्ता भनेको के हो भने सबै कागज सबै कागजपत्र डकुमेन्टहरू मिलेको केसमा एक हप्ताभित्र दिनु र अरूलाई पनि छिटो छरेको ढङ्गबाट त्यो डकुमेन्टहरू दिनु भन्ने हामीले निर्देशन दिएको हो र तपाईँले भने जस्तै जुन एक महिनाको अवधिमा हामीले त्यसलाई के कसरी यो दायी भुक्तानीको प्रति अगाडि बढाएको छौँ भन्ने हामीले अनुगमन पनि गऱ्यौँ र त्यो एक महिनाको बिचमा पनि थप केही अप्ठ्याराहरू पनि देखिए, गुनासाहरू पनि त्यो बिचमा चाहिँ केही आए। खास गरी अब यसमा हामीले दुईवटा कुरा यसमा मैले देखेको छु, दुईवटा कुरा एउटा कुरो के छ भने जसले कोरोना बिमाको भुक्तानी दाबी गर्नुभएको छ उहाँहरूले पर्याप्त मात्रामा डकुमेन्टेसनहरू नभएर पनि अलिकति ढिलासोली भएको देखियो, जस्तो अब दाबी गर्यो होइन, दाबी गर्यो निवेदन दियो तर त्यसमा जुन मापदण्ड अनुसारका पर्याप्त डकुमेन्टहरू समाज नहुँदा फेरि डकुमेन्टहरूलाई ताकेर गर्नुपर्ने, फेरि डकुमेन्ट सब्मिसन गरेर लगाउँदा समय लागेको अवस्था, यसले गर्दाखेरि ढिला जस्तो देखियो। दोस्रो कुरो अलिकति प्रोसेसिङमा जुन अब यो यो कम्पनीहरूबाट उहाँले एउटा अलिक पुल खडा गर्नुभएको छ, त्यो बिमा कम्पनीहरूमा आएका दाबीहरूलाई पुलमा पठाइदिनु र त्यो पुलले भेरिफिकेसन गरेर अनि फेरि बिमा कम्पनीमा पठाएर बिमा कम्पनीले भुक्तानी भेरिफिकेसन गराएको छ, अलिकति त्यो भेरिफिकेसनमा केही समस्याहरू आए र अर्को तेस्रो समस्या भनेको चाहिँ केही जो यो पोजिटिभ रिपोर्टहरू चाहिँ भेरिफाई हुन नसकेको भन्दाखेरि भेरिफाई हुन नसकेको केसलाई चाहिँ फेरि यो स्वास्थ्य मन्त्रालय अन्तर्गतको यो सर्व संक्रमक रोग हेर्ने निकायमा त्यो रिपोर्टको अथेन्टिकेसन के हो, त्यो सही गलत के हो भन्ने कुराको पठाउनु पर्ने र त्यो पठाउँदाखेरि त्यहाँबाट केही समय लागेको भन्ने कुरा आएर केही लगभग 500 सङ्ख्यामा नक्कली क्लेम फेक क्लेम पनि फेला परेको भन्ने कुरो पनि आएको छ। भन्दाखेरि यो अलिकति प्रोसेसिङमा र डकुमेन्टेसनमा अब यो बिमा कम्पनीहरूसँग हामीले बस्यौँ, बिहासँग त्यसरी बस्यौँ, कोरोना बिमाको भुक्तानी हुन्छ त्यसमा कुनै समस्या छैन, जुन अब यो भरो 28 भन्दा अगाडिको केस र भरो 28 भन्दा पछाडिको केसमा फरक छ होइन, भरो 28 भन्दा त्यहाँभन्दा अगाडि पोलिसी किनियरले पोजिटिभ केस आउने बित्तिकै त्यो एक लाख रुपियाँ दिने जुन नीति हो त्यो नीति अनुसारको भुक्तानी हुन्छ। म तपाईँहरूलाई अलिअलि नेपाल मार्फत सबै कोरोना बिमा गर्ने गरेर पोजिटिभ केस आएर दावी गरेको आम समुदायलाई मान्छेहरूलाई म के भन्छु भन्दाखेरि तपाईँहरूले कोरोना बिमाको दावी भुक्तानी पाउनुहुन्छ, खालि अहिले अलिकति प्रोसेसिङ आदि इत्यादिमा समय लागेको हुनाले हो त्यो भुक्तानी नहुने भन्ने प्रश्नै छैन। दोस्रो विषय भदौ 28 भन्दा पछिको केसमा चाहिँ नगद 25,000 मात्रै दिने र 75% चाहिँ हस्पिटलको बिल अनुसार मात्रै दिने भनेर मापदण्ड सम्बोधन भएको छ। त्यसैले यो भदौ 28 अगाडि र भदौ 28 पछाडिका सबै केसमा यो चाहिँ बिमा गरिएकोहरूको चाहिँ बिमा दाबीको भुक्तानी हुन्छ, त्यसको कोही शङ्का छैन। यसको लागि अब माननीय अर्थमन्त्रीले म आफै र हाम्रो सबै निकायहरूले हामीले तत्काल गरेका छौँ। मात्र के हो भनेदेखि दाबी भुक्तानी गर्नेहरूले पनि आफ्नो सबै त्यो मापदण्ड बोजीको सबै कागजहरू पुऱ्याएर दाबी गरिदिनु भए पनि छिटो हुन्छ। र जुन बिमा कम्पनीबाट यहाँहरूले बिमा गर्नुभएको छ त्यो बिमा कम्पनीले पनि त्यो डकुमेन्टहरू छिटो भेरिफाई गरिदिएर बिमा त्यो पुलमा पठाइदियो भने छिटो हुन्छ। र अब पछिल्लो पटक चाहिँ हामीले के भनेको 3 दिनको समय के को लागि दियो भन्दाखेरि जसको डकुमेन्टेसन भेरिफिकेसन कम्प्लिट भइसकेका छ उनीहरूको 3 दिनभित्र जसको भुक्तानी रेडी टु पेमेन्ट छ भने त्यसलाई चाहिँ हामीले 3 दिनभित्र भुक्तानी दिनु भनेको हो। त्यसपछि अरू प्रोसेसिङमा रहेका कुराहरू राष्ट्रिय बिमा कम्पनीमा प्रोसेसिङमा लगायत अरू हाम्रा निजी क्षेत्रका बिमा कम्पनीमा दाबीमा प्रोसेसिङमा रहेका र हाम्रो बिमा पुल अहिले बिमा त्यो पुलको काम चाहिँ शिखर इन्सुरेन्स अन्तर्गत भइरहेका हुनाले हामीले त्यहाँ पनि कुरा गरेका छौँ। उहाँहरूले छिटो छरिटो रूपमा आएको डकुमेन्ट प्रेजेन्टेसन गरेर भुक्तानी दिइसक्ने र उहाँहरूको अहिलेको हामीले आएको रिपोर्ट अनुसार बिमा समिति र बिमा सङ्घको अध्यक्षले मसँग भन्नुभए अनुसार चाहिँ भेरिफिकेसन गर्न बाँकी र जुन अघि प्रक्रियामा रहेकोलाई पनि 2 हप्तामा हामीले सबै कुरा क्लियर गर्छौँ भनेर उहाँहरूले हाम्रो भन्नुभयो।
अब यो सँगै हाम्रो विगत लामो समयदेखिको एउटा समस्या पुँजीगत खर्च हुन चाहिँ पुँजीगत खर्च चाहिँ खर्च हुन नसक्नु, अब यसपालि पनि यो खर्च बढाउन अर्थमन्त्रीले हिजोको अन्तर मन्त्रालय सम्बन्ध बैठकमा पनि जोड़ दिनु भएको छ, अब यसमा पहल गर्न अर्थ मन्त्रालयलाई। अब यो पुँजीगत खर्चको अवस्था चाहिँ अहिले कस्तो छ र अब यो अन्तर मन्त्रालय समन्वय चाहिँ अर्थ मन्त्रालयले अब कसरी अगाडि बढाउँछ जसबाट चाहिँ यो पुँजीगत खर्च चाहिँ बढी होस्?
तपाईँले ठिकै कुरा गर्नुभयो, पुँजीगत खर्च हाम्रो आर्थिक वृद्धिको लागि पनि जरुरी हुन्छ। सरकारले विकास निर्माण को कार्यक्रम पुँजी निर्माण रोजगारी सिर्जना यसको लागि खर्च गर्ने नै पुँजीगत खर्च हो र पुँजीगत खर्च भएपछि मात्र त्यसले आर्थिक वृद्धिलाई सघाउ गर्छ। हुन त हाम्रा कतिपय हाम्रा चालु खर्चहरू पनि आर्थिक वृद्धिसँगै सम्बन्धित छन्। जस्तो हामीले बिउरी किसिमको अनुदान दिन्छौँ, स्थानीय तहमा अनुदान पठाउँछौँ, प्रदेश तहमा अनुदान पठाउँछौँ, त्यो अनुदान जाँदा चाहिँ हामी त्यसलाई चालमा रेकर्ड गर्छौँ, तर त्यहाँ गइसकेपछि त्यसको खर्च पुगमा पनि हुन्छ। र अर्को चाहिँ हाम्रो नेपाल सरकारकै शिक्षामा स्वास्थ्यमा र कृषिमा हामीले गर्ने लगानी हाम्रो लेखामा चालुमा जानिन्छ त्यो, तर त्यसको खर्चको प्रभाव हेर्ने हो र अर्थतन्त्रमा त्यसले पार्ने प्रभाव हेर्ने हो भने हामीले ती क्षेत्रमा गरिएको लगानीबाट पनि उत्पादन वृद्धि हुने, पुँजी निर्माण हुने, रोजगार सिर्जना हुने भएको हुनाले समग्रमा हाम्रो सरकारी खर्चकै योगदान आर्थिक वृद्धिमा रहन्छ। र पनि सिधा योगदान गर्ने क्षेत्र भनेको पुँजीगत खर्च, हामी सबैले अहिले वृद्धि आएको विषय पनि के भने पुँजीगत खर्च बढाउन सक्यो भने आर्थिक वृद्धि हाम्रो सहज ढङ्गबाट प्राप्त हुन्छ र सरकारी खर्च बढाउँदैको हो भने राजस्व सङ्कलन पनि त्यसको सकारात्मक प्रभाव पर्छ भन्ने नै हो। अब त्यस कारण हाम्रो अहिलेसम्मको हाम्रो पुँजीगत खर्चको ट्रेन्ड हेर्दाखेरि यो वर्ष पनि अहिलो वर्षको भन्दा चाहिँ वृद्धि भएको छ। अहिलो 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 वर्ष यही पिरियडको पुँजीगत खर्च भन्दा चाहिँ यो पिरियडको पुँजीगत खर्च वृद्धि भएको छ। र पनि पहिलो चौमासिकमा जति पुँजीगत खर्च हुनुपर्थ्यो अर्थ मन्त्रालयको आफ्नै हेर्ने हो भने पनि त्यो लाग्ने कुरा भएको छैन। समग्र सबै मन्त्रालयको पुँजीगत खर्चको अवस्था हेर्ने हो भने चौमासीको लक्ष्य पनि पुर्याउन सकेको छैन र वार्षिक लक्ष्यसँग तुलना गर्ने भने त 1500% बढी पुँजीगत खर्च अहिले भएको अवस्था देखिँदैन। यो अहिले हाम्रो लागि चुनौतीको विषय हो। त्यसैले हिजोको हामीले समीक्षा बैठकमा पुँजीगत खर्च वृद्धि कसरी गर्न सकिन्छ भन्ने कुरामा जोड दिएका छौँ। माननीय अर्थमन्त्रीज्यूले, माननीय राष्ट्रिय नायक उपाध्यक्षज्यूले र हामी सबैले हिजो जोड दिएको विषय के भन्दाखेरि, जुन जुन हाम्रा विकासका सम्बन्धी मन्त्रालयहरू छन् र जुन जुन मन्त्रालयमा पुँजीगत खर्च बजेट छ, उहाँहरूलाई अब अर्थ मन्त्रालयको तर्फबाट, राष्ट्रिय नायकको तर्फबाट पुँजीगत खर्च वृद्धि गर्नको लागि हामीले सहजीकरण गर्ने विषय, सहयोग गर्ने विषय हाम्रो जलैमा निर्णयका विषयमा हामी प्रतिबद्ध छौँ र हामीले त्यो मेसेज पनि दिइरहेका छौँ। र अहिले माननीय अर्थमन्त्रीज्यूले अर्थ मन्त्रालयले फेरि सभा गरेपछि यो एक डेढ महिनाको बिचमा, यो डेढ महिनाको बिचमा धेरै पटक हामीले पुँजीगत बजेट भएका मन्त्रालयका माननीय मन्त्रीज्यूहरू, सचिवज्यूहरू र सम्बन्धित विभागीय प्रमुखहरू र केही ठुला आयोजन प्रमुख सबैलाई पनि हामीले अर्थ मन्त्रालयमै बोलाएर त्यहाँ छलफल गरेर हामीले चाहिँ केही समस्या छन् भने हाम्रो तर्फबाट समाधान कल गर्छौँ, समाधान गर्छौँ
सचिवज्यू। आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
अर्थ मन्त्रालयको तर्फबाट केही कुरा राख्नु।
हजुर, आजको अन्तरसंवादमा हामीले अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडा सैनीसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।